उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी केही कथाहरू लिएर आएका छौं। अनमोल मणिद्वारा सम्पादन गरिएको आजका नेपाली कथाबाट युवा स्रष्टाका उत्कृष्ट कथाहरू आजको कार्यक्रममा वाचन हुनेछ। शुरूआतमा वाचन गर्दैछु तृष्णा कुँवरको कथा सिराज अहमद। पुष्माको धुम्म कुहिरोभित्र राजधानी सहर हराएजै लागिरहेछ। म दुई चारवटा काम लिएर बाहिरिएकी छु। हजुरले खोज्नुभएको टेलर्स यही हो जस्तो छ हजुर। ड्राइभरले क्याच छ गाडी रोकेपछि टेलर्सको नाम पार्टी हेर्दै म त्यहीँ ओर्लन्छु। ड्राइभर गाडी पार्क गर्न पार्किङतिर लाग्छ। नयाँ सडकको व्यस्त बाटो, बल्ल तल्ल बाटोकाटी म लमक लमक नाम पार्टी मुनिको ढोकाभित्र छिर्छु। सिराज लेडिज टेलर्स, यहाँसम्म धाउनुको मेरो मुख्य उद्देश्य अर्थ के हुन्थ्यो र? उही लुगा सिउन त हो, लुगा पनि उही धेरजसोले सिउने कुर्ता सुरुवाल नै। गर्मी आए गर्मीकै, जाडो आए जाडोकै, आइमाईको जातलाई फेसन अनुसारको स्टाइल दिनै पर्ने। कपडाका पिसहरू देखाएपछि टेलरले क्याटलग बुक मेरो हातमा थमाएर अर्को ग्राहकको नाप लिन थाल्छ। उसलाई भ्याइ नभ्याइ छ। विनिताले भने अनुसार अहिले यो निकै लामो नाम हो, नाम चलेको टेलर्स, र जल शाह, निरुता सिंह जस्ता अभिनेत्री पनि यहीँ लुगा सिलाउँछन् र सिलाइ फिटिङ सबै राम्रो छ। विनिताकी सिफारिसमा चार जोर कुर्ताको पिस बोकी म त्यो टेलर्स खोज्दै यहाँसम्म आइपुगेकी हुँ। हातले इसारा गरेपछि त्यो पसलको साउ जस्तो देखिने टेलर घाँटीमा फित्ता झुन्ड्याउँदै मेरो नजिक आउँछ। म क्याटलग हेरिवरी चार थरीको नमुना देखाउँछु। ऊ फटाफट मेरो नापो लिन थाल्छ। नापो लिन सिपालु ऊ र नापो दिन अभ्यस्त म। अहिले आमुन्य सामुन्य भएका छौं। म सधैँ चाहिँ आफूले लगाइरहेको स्वेटर खोल्छु, ओढिरहेको सल फ्यात त ब्यागमाथि फाल्छु, जिउ खोकुलो पार्छु, मानौ म मेरो शयनकक्षको पलङमा सुत्नका लागि तर्खर गर्दैछु। टेलरलाई सकेसम्म सजिलो पार्ने र सही नापो दिने उद्देश्यले मेरा हात र दिमागले स्वचालित रूपमा काम थालेका हुन्। टेलरका हातहरूले मेरो कुम, कम्मर, हिप र बक्सस्थल फटाफट नाप्न थाल्छन्। म भित्र यसपटक पनि नारी सुलभ सङ्कोचको भावना जाग्छ। अलि खोकुले नाप दिएर भइगो भइगो भन्दै टार्दै छिटो छिटो म त्यो काम सकाउन चाहन्छु। सकेसम्म उसका औँलाहरूले मेरो शरीरको कुनै पनि भाग नछोइयोस् भन्ने मेरो चाहना हो। जहिले पनि नापो दिँदा मलाई यस्तै हुन्छ, छिटोभन्दा छिटो यो काम सकियोस् र यो सकसदेखि मुक्ति मिलोस् जस्तो लाग्छ। एक्काइसौं शताब्दी भोगिरहेका हामी नारीहरूमा यस्तो मनस्थिति देखिनु पछौटीपन बाहेक केही होइन भनेर तर्क गर्ने मेरा साथीहरूलाई म केही भन्न पनि सक्दिनँ। तर तिनीहरूलाई पनि ब्लाउजको नापो दिँदा यस्तै यस्तै हुने गरेको उनीहरू नै बताउँछन् पनि। मेरो शरीरको उचाइ, गोलाई, मोटाई र चौडाई इन्च टेपको फित्ताभित्र कसिएर एउटा नाप तयार हुन्छ। टेलरले त्यसलाई बिल प्याडमा टिपेर काउन्टरको घरमा थन्क्याउँदै मलाई बिल थमाउँछ। 15 दिनपछि बल्ल लुगा तयार हुने मिति देखेर म झसङ्ग भएँ। ओ भैया, यो त अलि ढिलो भयो, सबै जाडोको लुगा हो, के जाडो सिद्धिएपछि मैले लुगा लगाउनु? झन् नाम चलेको टेलर भने सोध्दै खोज्दै आएँ। मैले अलि रोष देखाएँ। होइन हजुर, ईद भएकाले सबै कामदार घर गएका छन्, त्यसैले केही दिन बढी लाग्छ। उसले आफ्नो व्यवस्था मिठो बोलीबाट जाहेर गर्यो। मलाई उसको बोली र अनुहार अघिदेखि नै कता कता चिने जस्तो लागिरहेको छ। ऊ निकै व्यस्त छ, मलाई पनि अफिस पुग्न हतार छ, तर पनि म नबोलिरहन सक्दिनँ। घर कता पर्छ तिम्रो? प्रश्न फुस्किहाल्यो। कपिलवस्तु हो हजुर। ऊ अर्कै महिलाको नापो लिँदै मेरो प्रश्नको उत्तर दिन्छ। कपिलवस्तु कहाँनिर? ढोकातिर उचालिएका मेरा पाइला त्यो नाम सुन्नासाथ टक्क रोकिन्छन्। तौली हवा हो हजुर। ऊ मतिर हेर्न पनि भ्याउँदैन, म फरक्क उतिर फर्कन्छु। कतै तिमी सिराज अहमद त होइनौ? म उसको अनुहार पढ्दै प्रश्न गर्छु। ओ हजुर, कसरी चिन्नुहुन्छ मलाई? ऊ तीन छक पढ्दै मलाई चिन्ने प्रयास गर्छ। म सलिना, तिम्रो सानो बेलाको साथी, चिनेनौ मलाई? म खुसीले चिच्याउँछु। सलिना वो स्कूलवाली ऊ चोरौला मतिर ठड्याउँदै मलाई चिन्ने प्रयास गर्छ। हाँ हम वही स्कूलवाली सलिना। मेरो मुखबाट आज वर्षौं पछि अवधि भाषाका शब्दहरू आफसे आफ झर्दै जान्छन्। अर बाफ र बाफ, आज कैसे भेट हो गएल, हमें तो विश्वासै नहीं होता। सिराज आत्तिँदै मेरो नजिक आउँछ। बैठल जा, हम आपके खातिर स्पेशल चाय मगाई बाब। उमतिर मुढा तेर्साउँदै एकातिर एउटा फुच्चेला चियालिन दौडाउँछ भने अर्को कामदारलाई अघि नाप्दै गरेको महिलाको अपुरो नाप लिने इशारा गर्छ। नाइ चाय बादमै पिए बा, आज फुर्सद नाइ बा। म घडी हेर्दै भन्छु, एक गिलास चाय पितेमा कितना देर लगी। म उसको आग्रह लत्याएर हिँड्न सक्दिन। उसलाई देखे देखि नै कता कता चिने जस्तो लागेको, उसलाई पनि त्यस्तै लागेको। वर्षौं पछि पनि मैले उसलाई चिन्न सकेको र अवधि भाषा बोल्दा हामी दुवैलाई रमाइलो लागेका दुई चारवटा कुरा चियासँगै सकाएर म हिँडेँ। उसले मलाई आफ्नो भिजिटिङ कार्ड थमायो र पार्किङसम्म पुर्याउन पनि आयो। म गाडीभित्र बसेपछि दुई हात उचालेर नमस्ते गर्दै लुगा छिटो सिलाउने आश्वासन दिन समेत ऊ पछि परेन। म मेरा रसाएका आँखाभित्रको पानी लुकाउन गाडीको सिसामाथि उचाल्छु। कार्यालय आइसक्दा पनि कार्यालयको व्यस्तता बीच खाजा खाँदा पनि मलाई सिराजका पानले पहिलिएका दाँत र चस्मा चढेका खोपिल्टा आँखाले पिछा गर्न छाडेनन्। कार्यालय समयको अन्तिम घडीसम्म पुग्दा म सिराजको नम्बर डायल नगरी बस्न सकिनँ। फोन उठाउने सिराज नै रहेछ। सिराज हमसलिना, तुहार दोकान कै बजे तक खुला रही, काम कै बजे तक बन्द नै होई। म प्रश्नको बासिटा बर्साउँछु। सलिना आप फिर कहाँ यहरी आवल जाई, कौनो नाप वाप लेलेमे बिगड उगड गएलगा। ऊ मेरो प्रश्नको आशय पेसासँग जोडेर बुझ्न खोज्छ। कपडावाला नाप त ठिकै बा, बकिर तुहार जिन्दगी के नाप नक्सा कैसे बिगड गएल, कहिले हम बहुत सोच में है, बताब कब फुर्सत मिली, हमें तुहे भेट के बतियावे के बहुत मन बा। अपनो इच्छा म फोनमै बताउँछु। हमार कहाँ बिगड़ल बा सालिना जी, अच्छा कमावत खाते, दुकान चल निकला है, बड़े बड़े मंत्री के जनानी, सचिव बचिज के बिटिया हिरोइन मॉडल सब हमार सियावल कपड़ा पहनने लगी है, काठमाडौं में इतना काफी है हमार लिए। वो आफ्नो सफलता को फेरिस तैयार करे मैं सुनाउँछ। ऊ बात तो ठीक बा, फकीर हमार मन में ऊ नही कुछ दूसर बात गड़ल बा। मेरे जिद्दी उस बेलुका भेटने पर्ने करी विवश तुलाउँछु। घर में धेरे काम छन्। आज श्रीमानले साथीहरूलाई खाना खान डाक्नु भएको छ। दुईजना घरेलु सहायकको सहयोगमा काम हुकाउने सल्लाह दिएर श्रीमानसँग कुरा मिलाए। अत्यन्त जरूरी मिटिङको नाममा झुटो समेत बोल्न पछि परिन। सानी छोरीको रोगाखोकी विषयक भएको थिएन। स्कूलबाट आएपछि तातो खानेकुरा खाएर सुत्न अराइवरी म भने सिराजलाई भेट्न हिँडे। आज म कसैकी आमा भएको कुरा बिर्सिँदैछु, श्रीमतीको कर्तव्यबाट पन्चिने कोसिस गर्दैछु। घर परिवार, लोग्ने, छोराछोरी, साथीभाइ, इष्टमित्र, आफन्त सबलाई एकातिर छाडी सिराजलाई टपक्क टिपेर म शमशानमा एउटा रेस्टुरेन्टभित्र छिरे। सिराज दुई घुँडाको बीचमा हात लुकाएर अप्ठ्यारो मान्दै मेरो अगाडिको कुर्सीमा बसेको छ। छुच्च दारी पालेको, बोल्दा र हाँस्दा पानले पहिलेका दाँत निचाउने सिराज र मलाई एकैसाथ देख्दा वरपर बस्नेहरूको आँखा समेत घरिघरि हामीतिर तानिने गर्छन् र समय परिस्थिति आफ्नो ओहदा पारिवारिक स्तरको कुनै प्रवाह नगरी सिराजको जिन्दगीको नापो लिन मेरो भइरहेको छु। सिराज र म प्राथमिक विद्यालयका सहपाठी थियौँ। कुनै बेला उसको भाइ मेराज मेरो भाइको साथी, घरबाट स्कूलमा आएको खाजा मैले सिराजसँग बाँडेर खान्थेँ भने भाइले मेराजसँग उनीहरूको मैलो टालोमा पोको पारेर ल्याएको नुन रोटी र चिउरा भुजा हाम्रो तातो टिफिनसँग बराबरी बाँडीचुँडी खाँदा बेग्लै मजा आउँथ्यो। आज यो रेस्टुरेन्टको परिकार बाँडेर खान पाउँदा मुखमा त्यही मिठास चुनिएको छ। खेल्दाखेरि सिराज मलाई छिर्की हानेर लडाउँथ्यो, म माथि सरेको फ्रक तल तानेर लजाउँदै भएको थिएँ। सिराज कान्छ मात्र अबदेखि त्यसो नगर्ने किरिया खान्थ्यो। रुख चढ्न सिपालु उसले झारेका आँपमा फ्रकमा बटुल्थे। उसले मच्ची मच्ची हाँगा हल्लाउँदा मलाई खुब डर लाग्थ्यो। हामी कहिले कुलोमा माछा मार्थ्यौं, कहिले झार बाहिर टिप्न खोला किनार झाडी झाडी दगुर्थ्यौं, कहिले पुतली समात्न बारी बारी दगुर्थ्यौं। म केटाकेटी नै भएकी घरबाट हिडुलमा अझै बन्देज त लागेको थिएन, तर नसुहाउने मान्छेसँग संगत नगर्नु भन्ने कडा आदेश थियो। तैपनि घरकाको आँखा छल्दै लुगासहित पोखरीमा हाम फालेर पौडी खेल्दा जिउनै गनाउने गरी माछा मार्दा र भैँसीको बुई चढ्दाको आनन्द सम्झेर हामी अहिले रोमाञ्चित भइरहेका छौं। सलिना नाम त मुसलमानीको जस्तो छ, ऊ मलाई जहिले पनि यही भनेर गिज्याउँथ्यो। आज हामके मुसलमानी कहिके नाइ चिडाइबा, म उतिर खानेकुरासँगै प्रश्न बढाउँछु। ऊ बात त बचपनके, अब त आप अफिसर म्याडम हे। सिराजलाई मेरो बारेमा थाहा रहेछ। हाम्रो कुराकानी रात्रि भोजनसम्म लम्पिएला जस्तो छ। म मोबाइल समेत स्विच अफ गरी ढुक्क बसेकी छु। कसैलाई नसम्झी म सिराजसँगै मग्न छु। ऊ पनि मख छ, हामी सानो बेलाका उठपट्याङ कुरा सम्झेर खुब हाँस्छौँ। तर जब सिराजले फिरोज टेलर मास्टर अर्थात् आफ्नो बाबुको मृत्युपछि स्कुल छाड्नु परेको, यहाँ नुन रोटी पनि खान नजुरेपछि आमाले उनीहरू पाँचै सन्तान बोकेर माइती गाउँ भारत जानु परेको अवस्था बयान गर्छ, तब मुखभित्रको मिठो गाँसबाट नमिठो स्वाद आउन थाल्यो। मेरा धेरै साथीहरू स्कुलबाट वर्षेनी यसै गरी हराउँदै जान्थे। क्लास सर्दै जाँदा फिस पनि बढ्दै जान्थ्यो, जुन तिर्न सम्भव थिएन। उमेर बढ्दै गएपछि मजदुरी गरी कमाएर घरमा सहयोग नपुर्याए पेट भरिने थिएन। अमार त स्कुलमै नाउ कटा गएल भन्दै साथीहरू भैँसी चराउनेतिर लाग्थे। गरिब बाबुआमामा पढाउनै पर्छ भन्ने चेतना थिएन, पढेर धेरै माथि जाने आशै पनि थिएन। बरु अलिअलि पढ्नुभन्दा हातखुट्टा बलिया हुनासाथ काममा लगाइदिन बेस मान्थे उनीहरू। अनि त पाल्नु पनि परेन, पढाउन त परै जाओस्, जन्माइदिए भइहाल्यो, हुर्कना साथ कमाउन थालिहाल्छन्। हाम्रा धेरै होनहार र जेहेन्दार साथीहरू स्कुलबाट यसै गरी गरिबीको दुनियाँमा हराउँदै गए। सिराज मात्रै होइन, ऊ जस्ता प्रतिभाशाली पप्पू, चिन्टु, बिरु र जोगिन्दरहरू एसएलसीसम्म आउनै भ्याएनन्। गरिबीको दौडमा कहाँ हराए कहाँ। सिराज हरेक वर्ष स्कुलमा होल फर्स्ट हुने विद्यार्थी, हिसाबमा कमजोर, मलाई गणित सिकाउने मान्छे, खुरुखुरु पढ्न पाएको भए आज डाक्टर, इन्जिनियर, पाइलट के हुन्थ्यो होला। तर उसको ज्ञान, बुद्धि, सिप र क्षमताले हुर्कने मौकै पाएन, बढ्ने र तिखारिने अवसर पाएन। इन्जिनियर भएर ठुलो योजना बनाउनु पर्ने मान्छे, घर, पुल, बाटोको नक्सा कोर्ने मान्छे, आज आइमाईको हिप, छाती, कुम र कम्मरको लम्बाई, गोलाई, चौडाई र मोटाई नापेर जीविका चलाउँदैछ। झुकेर लुगा सिलाउँदा आँखा कमजोर बनाएको छ, उमेर छँदै बुढो देखिएको छ, यसमा उसलाई न कुनै पछुतो छ। तर यस्तोमा हामी सहुलियत पाएर हुर्केकाहरूलाई निकै थकथक लाग्छ। सिराज जस्ता साथीहरू काठमाडौँमा दिनहुँ भेटिन्छन्, फुटपाथदेखि चोक गल्लीहरूमा, होटल पसलदेखि कसैका घरहरूमा। कोही घरेलु कामदार, कोही खुद्रे व्यापारी, कोही भरिया, कोही पिएन पाले त कोही सेना र प्रहरी जवान, यस्तै यस्तै पेसाकर्मीको रूपमा कहिले कसो जम्का भेट भइरहन्छ। कसरी मलाई चिन्दैनन्, कोहीलाई म आफै चिन्न सक्दिनँ। चिनेर बोलिहाले भने यसै गरी मन कुडिन्छ। पढ्न पाएका भए आज यिनीहरू देशका औँलामा गन्न लायक मान्छे हुन्थे होलान्, देश हाँक्ने, प्रशासन चलाउने, विदेशमा नेपालको प्रतिनिधित्व गर्ने काम गरिरहेका भेटिन्थे होलान्। गरिबी, सामाजिक विभेद, गोरो छाला र सेतो छाला, पहाडिया र मधेसियाको वर्ग विभाजनकै कारण उनीहरू जीवनको दौडमा पछाडि परे। हामी औसत दिमाग भएका उनीहरूले छोडिदिएको बाटोमा आज अगाडि छौँ। मलाई सधैँ आफूले सिराजहरूको भाग खोसे जस्तो लाग्छ र भन्न मन लाग्छ, तिमीहरू गरिब छौ र त हामी धनी छौँ, तिमीहरू कन्जिन बाध्य छौ र त हामी कजाउन पाइरहेका छौँ, तिमीहरूले छोडेको मैदानमा बिना प्रतिस्पर्धा हामी एक्लै दौडिन पाइरहेका छौँ, तिमीहरू केही नभएकाले त हामी केही न केही हुन पाइरहेका छौँ। बस्दा बस्दै मेरो टाउको भारी हुन्छ, मन अमिलिन्छ, कुपु कुपु खाइरहेको सिराजतिर टाउको उचालेर प्रश्न गर्छु, तुहार भाइ मेराजकै कहाँ हालचाल बा? ऊ रोकिएर जवाफ दिन्छ, ऊ त भारतमै आतंकवादी खेमामै चल गएल, के जान जेद बाकी मर गएल, ओखर कौनो पते नै। सिराजको उत्तरसँगै मेरो हातको गिलास भुइँमा छन्द्रङ्ग गर्दै खस्छ। ती काँचका छरिएका टुक्राभरि घरि सिराज घरि मेराजको बालापनको अनुहार अट्टहास गर्न थाल्छ। मलाई भाउन्न हुन्छ, म घुप्लुक्क त्यहीँ लड्छु। तपाईँ यति बेला श्रुति सम्वेगमा आजका नेपाली कथा संग्रहबाट कथाहरू सुन्दै हुनुहुन्छ। अहिले हामीले सुनेको कथा तृष्णा कुँवरको सिराज अहमद शीर्षकको कथा थियो। यो कथा संग्रह अनमोल मणिले सम्पादन गर्नुभएका कथाहरू संग्रहित छन्। अब हामीले सुन्ने कथाको शीर्षक पुरुषगन्ध, कथाकार हुनुहुन्छ प्रदीप मेन्याङ्बो। पेसाले इमान्दार प्राध्यापक हो। धरानको एउटा क्याम्पसमा करिब 6 वर्ष अगाडिदेखि नै प्राध्यापन गरिरहेको छ। उसलाई चिन्नेले अङ्ग्रेजी विषयको प्राध्यापक भनेर चिन्छन्। प्राध्यापक भएर कलेजमा पढाए पनि उमेर भने छेपिहालेको छैन। म उसलाई भर्खरकै भनेर बुझ्छु, अर्थात् भनौँ जबरजस्ती भर्खरको ठिटो मान्छु, भलै उसको उमेर 35 वर्ष किन नपुगोस्। सायद मैले यस्तो सोच्नुको पछाडि ऊ अझैसम्म अविवाहित रहेकोले पनि हुनसक्छ। होइन होइन, त्यति मात्र कारण होइन, सायद मैले उसका प्रति देखाएको अमूर्त आशा, प्रेम र झुकावले गर्दा पनि हुनसक्छ। हिजो आएको थियो मेरो घरमा, उसको उपस्थिति एउटा रमणीय, सुन्दर र कौतूहलको क्षण बन्छ मेरा लागि। मलाई थाहा छैन त्यस्तो किन हुन्छ, प्राय दैनिक हाम्रो भेट हुन्छ, अरू आएको र ऊ आएको पच्चापबाटै थाहा पाउँछु। म घर अगाडि फलामी गेटतिरको आवाजमा ध्यान दिन्छु, यो गेट पक्कै उसले नै खोलेको हो, हेर्छु नभन्दै ऊ नै रहेछ। उसको प्रवेशसँगै म भित्र नयाँ स्फूर्ति, नयाँ उत्साह र नयाँ उत्तेजना जागृत भएको महसुस हुन्छ मलाई। फिसफिसाउँदै चिस्स हाँस्छ, कुनै सम्बन्ध बिना नै बोल्छ अनौपचारिक शैलीमा। आज कलेजमा केटीहरू देखेर छक्कै परे। मलाई उसको यो 81 को शब्दप्रति त्यसै जिज्ञासा पलाएर आउँछ। अनायासै प्रश्न गर्छु, केटी देख्दैमा किन परियो त छक्क? ऊ एकछिनसम्म बोल्दैन, नबोले पनि मेरा अङ्ग प्रत्यङ्गमा आँखा लगाइरहेको हुन्छ। सायद मेरो जिज्ञासालाई पढिरहेको हुन्छ। अस्वाभाविक थिएन मलाई हेर्नु। यस्तो लाग्छ ऊ धित नमरुन्जेल मेरो अङ्ग प्रत्यङ्ग हेरिरहोस्, निहालिरहोस् र नजर लगाइरहोस् ममा। वास्तवमा त्यसरी नजर नलगाएर एकोरो हेर्ने मन पनि मलाई छ। मैले उसलाई कैयौँ पटक धित मरुन्जेल हेरेकी छु, तैपनि अघाएकी छैन। उसलाई कैयौँ बेरसम्म मैले त्यसरी हेर्दा बरु एक प्रकारले मातेकी छु। त्यो मात मेरो लागि जीवनको मात थियो। भावनाको गहिराईमा डुबेर निर्निमेष उसलाई हेर्दा खै कस्तो देखेको नि? मतिर झण्डै मै खाइदिएकी थिएँ मैले उसका अधरमा। निकै बेरको मौनतापछि उसले भन्यो, क्यान्टिनमा चिया पिउँदा डिप्लोमाका बहिनीहरूले मलाई उनीहरूको आफ्ना बोयफ्रेन्ड देखाए र निर्धक्क तिनको प्रशंसा सुनाए। सम्झे कस्तो जमाना आएछ, आफूले त कुनै ठिटीलाई यसो नजर उठाएरसम्म नहेरी डिग्री गरियो। तपाईँहरूलाई जिस्काएका होला नि, अब तपाईँले अहिलेसम्म एउटीलाई पनि पट्याउनु भएको छैन हो त्यारा? प्रोफेसरप्रतिको व्यङ्ग्य थियो यो, तर हल्का। विजयपुर डाँडो कुहिरोले डम्म ढाकिएको छ। म उसलाई टिभी रुममा बस्न आग्रह गर्छु। ऊ मेरो पछि पछि डोरीले तानिएर आए चाहिँ आउँछ र टिभी अन गर्न हामी दुवै रिमोटतिर एकैसाथ सम्टन्छौँ। उसको हातमाथि मेरो हात पर्छ। रिमोट कन्ट्रोल समाउने होडमा म उसको कसिलो हातलाई दरिलो गरी अठ्याउन पुग्छु। मलाई एकाएक करेन्ट लागेको जस्तो अनुभूति हुन्छ। शरीरभरि काउकुती लाग्छ र लाग्छ त्यो हात समाइरहँ। ऊ रिमोट छोड्दैन, म उसको हात समाउन छोड्दिनँ। यो छिना झप्टी लगातार भइरहोस् जस्तो लाग्छ र म जानी जानी समाइराख्छु उसको हात। अघि नै उसको अर्को हातमा सरिसकेको हुन्छ रिमोट, तर म उसको अघिको दाहिने हात नै अठ्याइरहेको हुन्छु। मैले यसरी अठ्याउँदा कस्तो हुँदो होला, उसलाई के सोच्दो होला? झन् अविवाहित हो त, सायद अझैसम्म कुनै केटीको स्पर्श समेत पाएको छैन होला। शारीरिक सम्पर्कको कुरा त परै जाओस्, यस्तो सोचिरहेकी हुन्छु म। ऊ रिमोटले टिभी अन गर्छ र रिमोट एकातिर राखेर मेरो हात फुस्काउन बल गर्छ। झन् कसिलो गरी समात्छु, ममा एक प्रकारको उत्तेजना आइसकेको छ। उसले मेरो हात फुस्काउने प्रयासमा अर्को हातले कसिलो गरी अठ्याउँदा हामी दुवै पौँठे जोरी खेल्न थाल्छौँ। एउटा फुस्के पनि उसको अर्को हातमा फेरि पक्रन्छु। क्रमशः केही मिनटसम्म यो क्रम जारी रहन्छ। टिभीमा अङ्ग्रेजी फिल्म आइरहेको हुन्छ। छिनछिनमा चुम्बनका दृश्यहरू, बेडसिनहरू, आलिङ्गनबद्ध जोडीका हल्का र तिरागका दृश्यहरू। ऊ चुपचाप सेलाउन लागेको चिया पिउन थाल्छ। मेरो हातमा रिमोट भए पनि दृश्य बदल्दिन, बरु त्यो दृश्य हेरिरहन्छु र उसको अनुहारको भाव पढ्छु। चोरी चोरी हेर्छु, ऊमा कुनै परिवर्तन आएको छैन, मात्र चियाको स्वाद लिइरहेको छ। टिभीमा देखिएका प्रणयका सामान्य दृश्यहरू चाख मानेर हेर्दा हेर्दै परिवर्तन हुन्छन्। मेरो मनले भन्छ यस्ता दृश्य फेरि दोहोरिएर आए पनि हुन्थ्यो। अघि पौठे जोरी खेलेकाले हात निकै रातो भएको छ, त्यसो त उसको हात पनि निकै रातो भएको छ। म आफ्नो रातो भएर अलिअलि पिल्सेको हात देखाउँदै भन्छु, के साह्रो पक्रिनु भएको पिल्सिने गरी। ऊ हाँस्दै मेरो पिल्सेको हात बिस्तारो छान्छ। म यही चाहन्थेँ जुन उसले गरिरहेको छ। मैले चाहँदा नचाहँदै पनि ऊ आफ्नो हात हटाउँछ मेरो हातमाथिबाट। हामी बाहिर निस्कन्छौँ, कुहिरो अलिअलि हटेको छ। म फेरि उसको टाउकोबाट एउटा सेतो फुलेको केसु खेल्दै भन्छु, लौ तपाईँ त बुढो पो हुनुभएछ। मेरो भनाइप्रति त्यति वास्ता गर्दैन ऊ, यति चाहिँ भन्छ खै आजसम्म कसैले बुढो बनाएको छ जस्तो लाग्दैन। यो बोली उसका लागि सामान्य उत्तर थियो। म फेरि उसको टाउकोमा सेतो कपाल खोज्न थाल्छु, दुवै हातले केलाउँदै तर भेट्दिनँ। तैपनि खोजिरहन्छु निकै बेरसम्म। त्यस बेलासम्म ऊ मेरो छातीमा मुख जोतेर अर्को कपाल आउँछ कि भनेर नहल्ली बसिरहन्छ। उसको तातो सासको स्पर्शले म त्यसै रोमाञ्चित हुन्छु। सेतो कपाल खोज्नु त मेरो बहाना मात्र थियो, म लगातार सेतो कपाल खोजिरहन्छु, ऊ यथावत बसिरहन्छ। सिङ्गापुरबाट उहाँले फोन गर्नुभएको थियो, दुई छोराको हालखबर सोद्धा र आफ्नो बारेमा मात्र निकै बेर लगाएर कुरा गर्दा म प्रति उहाँको माया छैन कि भन्ने चिसो बस्यो मलाई। मेरो स्वास्थ्यबारे सोध्दै नसोधेको त होइन, तर एकदमै थोरै सोध्नुभयो। तीन तीन महिनामा सिङ्गापुरबाट उहाँले पठाएका सुनका हार, औँठी, सेन्डल, ज्याकेट, साडी, स्याम्पू, ब्रा र पेन्टी तथा लेदर ब्यागहरू मलाई त्यति आकर्षक लाग्दैनन्, अर्थात् भनौँ आकर्षक लाग्न छोडे। हप्तेपछि फोन गरे पनि व्यर्थको गफ मात्र लाग्छ। उहाँ सिङ्गापुरबाट लगातार बोल्नुहुन्छ फोनमा, म केवल हजुर हजुर भनेर सुनि मात्र रहन्छु। प्राय फोनमा उहाँसँग बोल्न झर्को लाग्न थालेको छ। बोल्दा बोल्दै समय सकिए हुन्थ्यो वा लाइन काटिए हुन्थ्यो जस्तो लाग्छ, तर उहाँ भने तिमीलाई के पठाइदिउँ, के लाउन मन लाग्छ भनेर केरकार गरिरहनुहुन्छ। उहाँसँग फोनमा लामो समयसम्म गफ गर्दा मन परि नपरि जे मनमा आयो त्यही बोलिदिनु मेरो बाध्यता जस्तो भएको छ। उहाँ सिङ्गापुर जानुभएको झन्डै 8 वर्ष भयो। पहिले त दुई दुई वर्षमा आउनुहुन्थ्यो, पछि फेरि एक एक वर्षमा आउनुहुन्थ्यो। एउटा छोरो 15 वर्ष र अर्को 12 वर्षका पुगेका छन्। दुवै दार्जिलिङको राम्रो अङ्ग्रेजी स्कुलमा क्रमशः 9 र 6 कक्षामा पढिरहेका छन्। 6-6 महिनामा आउँछन् जान्छन्। उहाँ सिङ्गापुर जानुभएको झन्डै 3 वर्षसम्म त घरमा एक्लै बसेर टारियो। त्यसो त घरमा काम गर्ने एउटी फुच्ची पनि नभएकी होइन। सासु बुढी आमा पनि थिए, तर यहाँको हावापानीमा रम्न नसकेर पहाडतिर गइन्। घरमा फुच्ची र म मात्रै छौँ। फुच्चीलाई घरमा कति काम मात्र लगाउने भनेर स्कुल भर्ना गरिदिएकी छु। त्यसपछि भने साँच्चै एक्लै निकै न्यास्रो लागेर एक दिन मुड फ्रेस बनाउन टेलिफोन नम्बरका जथाभावी थिचे, जो पर पनि टाइम पास गफ गरौँ भन्ने सोचाइले। अचानक प्राध्यापकको फोन नम्बरमा रिङ गयो। उताबाट निकै कर्णप्रिय पुरुष आवाज मेरो कानमा ठोकियो। हेलो हेलो, मैले थोरै भूमिका बाँधेँ। नरिसाउनु होला, यो ब्लफ कल हो, तैपनि एकछिन बात गर्न सकिन्छ कि? त्यस बेला कलर आइडीको व्यवस्था नेपाल टेलिकमले गरिसकेको थिएन। मेरो अनुनयलाई उसले किन अस्वीकार गर्थ्यो र? शनिबारको दिन विदा मनाउन एक्लै कोठामा ढल्केर अल्छी लागे पनि भोलि पढाउनु पर्ने कोर्स यादै गर्दै रहेछ। केही रमाइला गफ गरौँ न, मैले मेरो स्वरलाई केही आकर्षक बनाएर बोले। ठिकै छ, बोल्दैमा के पो जान्छ र? तर तपाईँको नाम? यसरी उसले मेरो नाम सोधेको थियो, तर मैले भनिनँ। तत्कालै भन्न ठिक पनि लागेन, नाम भन्ने काम पनि थिएन। उसले त फोन उठाउने बित्तिकै आफ्नो नाम ठेगाना बताइसकेको थियो। त्यस दिन झन्डै आधा घण्टा जति यस्तो चान्चुनी गफ गरेर बिताइयो। यसबीचमा मैले ऊबाट यथार्थ कुरा लिइसकेकी थिएँ, तर मैले आफ्नो परिचय दिन भने बाँकी नै थियो। क्रमशः दैनिक जसो मौका पारेर घण्टौँ फोन गर्नु मेरो लागि सानोतिनो अघोषित नियम नै बनिसकेको थियो। समय काट्ने ठूलो माध्यम भन्यो टेलिफोन। उसले मेरो आवाज सजिलै चिन्न थाल्यो। 3 महिनापछि बल्ल मैले यथार्थ बताएँ। ऊ पहिलोपटक मेरो घरमा आएको थियो। कता कता मलाई लाज लागेको थियो। त्यसबेला कुनै अपरिचित पुरुष आए जस्तै लाग्यो। त्यसपछि ऊ महिनाको एकचोटि आउन थाल्यो, हुँदाहुँदा हप्ताको एकचोटि। नजिकैबाट पुरुष गन्ध थाहा नपाएको झन्डै 3.5 वर्ष भइसकेको थियो मैले। तर उसको आगमनले ममा नयाँ हलचल पैदा गरिदियो। दार्जिलिङमा अध्ययन गरिरहेका छोराहरूलाई जति माया गरेर सम्झन्थे, सिङ्गापुरमा पैसा कमाउन गएका आफ्ना लोग्नेलाई दिनमा जति याद गर्थे, ती सब उसको आगमनपछि विलुप्त भएर आउँथे। किनभने ऊ अगाडि छाएको पुरुष गन्धले ती याद र सम्झनाहरूलाई ढाकिदिन्थ्यो। मलाई राम्ररी थाहा छ उसले मलाई प्रेम गर्दैन भन्ने कुरा। यो पनि थाहा छ म पनि उसलाई लैला मजनुको जस्तो प्रेम गर्दिनँ। तैपनि उतिर तानिएर मेरो मन जान्छ, म रोक्न सक्दिनँ, रोक्ने प्रयास पनि गर्दिनँ। हामी बीच कुनै नराम्रो सम्बन्ध पनि छैन, बस म उसको समीपमा पुरुष गन्ध पाएर मेरो कुण्ठित आकाङ्क्षालाई पूरा गर्ने प्रयास गर्छु। आज बिहान ऊ फोनमा भन्दै थियो, धेरै वर्षपछि मेरो लगन खुल्दैछ, बल्ल एउटी बिए पढेकी केटीले पत्याएकी छे, अब चाँडै बिहे गरेर अर्को क्याम्पसतिर सरुवा हुने। मलाई ती सबै शब्द सुन्नलाई निकै धैर्य गर्नु परेको थियो, निकै नमिठो लाग्यो। जीवनमा पहिलोचोटि भूकम्प नै आए जस्तो लागेको थियो। यति साह्रो त मेरो लोग्नेले पहिलोपटक मलाई छाडेर सिङ्गापुरका लागि बिदा हुँदा पनि भएको थिएन। म केही बोल्न सकिनँ। आज उसका शब्दमा कुनै आकर्षण र मिठास पनि भयो जस्तो लागेन। भलै उसले एउटा शुभचिन्तकको रूपमा सल्लाह पाउने आशाले खुसीको खबर सुनाएकी किन नहोस्। व्यर्थै मलाई उसलाई मन पराउने त्यो केटीप्रति ईर्ष्या जाग्यो। मानौ म माथि चाँडै चौथा बस्न लागिरहेकी छे। मेरो समीपमा भएको पुरुष गन्धलाई खोसेर लाँदैछे। एक तमासले म टोलाएँ। सम्झे ऊ बेहुलो भएको छ र उसकी नयाँ दुलाईलाई प्रेममय चुम्बन गर्दै माया पोखिरहेको छ। सहवासको पहिलो रातमा मिठो अविस्मरणीय पल दुवै भएर बटुलिरहेका छन्। वास्तवमा मैले सम्झेका उनीहरूका यी पलहरू म र मेरो लोग्ने बीच पहिलो सुहागरातका पल थिए। पहिलोपटक मैले पुरुष गन्धलाई आफूमा समेटेकी थिएँ। यही कुरा ईर्ष्यावत क्रमशः सम्झँदै थिएँ। अचानक सधैँको भन्दा बेग्लै तरिकाले गेट बजेको सुने। हेरे, बाहिर उहाँ पो आइपुग्नु भएको रहेछ सिङ्गापुरबाट। म एकाएक सपनाबाट बिउजे जस्तै थाहै नपाई उहाँलाई अँगालो मार्न पुगेछु। श्रुति सम्वेकमा हामीले अहिले सुनेको कथाको शीर्षक पुरुष गन्ध थियो। प्रदीप मेनाङ्गोको यो कथा वाचनपछि अर्को कथा लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो तापलेजुङ, झापाको एफएम एचिट्युन्स र बिरता एफएम, विराटनगरको रेडियो पूर्वेली आवाज, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम र ढुकढुकी एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, गोर्खाको गोरखकाली एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाव एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, बैतडीको रेडियो सनशेर, दार्चुलाको नयाँ नेपाल एफएम, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा आज हामी कथाहरू सुनिरहेका छौं। आजका नेपाली कथाबाट अब हामीले सुन्ने कथा अनमोल मणिको कथा, शीर्षक छ नीलो रुमाल हराएपछि। अलकत्रे सड़क जहाँ रुख का लामा लामा छाया बिलाएको थियो, हेर्दा लाग्थ्यो यो सड़क कुनै बलिष्ठ पुरुषको नाङ्गो छाती हो। ऊ त्यही सड़क छेउमा उभिएकी थिए र सोचको गहिरो दहमा डुबेकी थिए। उसले आफू गइरहेको दिशा समेत पत्तो पाएकी थिएन। ठ्याक्कै जानै पर्ने ठाउँ पनि थिएन, भेट्नुपर्ने कोही विशेष मान्छे थिएन र निरुद्देश्य एकनाश हिँडिरहेकी थिए। उसले सोची साथीहरू केही क्षणका लागि रहेछन्, अब जीवनमा मैले एक्लै एक्लै हिँड्नुपर्छ। बाँच्नुपर्ने जीवन लामो छ, काम गरेर थाक्नुपर्ने दिन र आराम गर्नुपर्ने रातहरू धेरै छन्। उसले कसिलो ठानेको प्रेमको डोरी भर्खर छिनेको थियो। यो बिछोडको पीडाले एक्लै रहँदा ऊ आफूमा शून्य महसुस गर्थे। सहरको कोलाहलले उसलाई अलिकति पनि छोइरहेको थिएन। आफ्नै मनमा ठूलो कोलाहल मच्चार हिँडेकी थिए। नाप्ने हो भने मनभित्रको कोलाहलको डेसिबल सबैभन्दा बढी पुग्छ भन्ने उसको अनुमान थियो। साँझ परिसकेको थिएन। दिनभर तातेको घाम बिस्तारै पहेलिँदै रातो बन्दै गएको थियो। उसले पश्चिममा भासिन लागेको फुङ्ग बादल छेउको घामको घुर्मैलो रातो डल्लोलाई हेरी। यो मबाट कति टाढा होला। साँझको शिरशिर बतासले उडाएको कपाल त्यत्तिकै छाडिदिएर उसले सोची मेरा प्रत्येक सम्बन्ध यही डढेको साँझको सूर्य जस्तो पहेँलिएका छन्। यी सम्बन्धका सीमाहरू मबाट यति परको क्षितिजमा छन् जति दूरीमा छ यो सूर्य। उसले निस्तुरी भइसकेको प्रेमीलाई सम्झी, उसको हातको तातो स्पर्श याद गरी, मैलो बागमती सम्झी जहाँ उनीहरू हात समातेर प्रष्ट नदेखिने सूर्यको छाया हेर्थे। त्यो हिजोलाई उसले अहिलेको आफ्नो जिन्दगीसँग दाँजी र अझ उदास भई। निधारमा लागेको प्रेमीको ओठको दाग झरीले खोफिल्टा परेको बलेसी जस्तो अब विस्तार मेटिँदै गएको अनुभव गरी। पीडाले छिया छिया पार्ने मनबाहेक प्रेमीको चिनो निलो चाक्लो रुमाल उसले हराइसकेकी थिए, जो नहराउन्जेल प्रत्येक साँझ आफ्ना गुलाबी गालाहरूमा टाँसेर ऊ त्यसलाई चुमिरहन्थे, जसबाट आउँथ्यो उसको प्रेमीको हरफ र मायालु स्पर्श। जुन दिन त्यसलाई हराई ऊ निकै रोएर सिरानी बिजाई। एकान्तमा आउने उसको प्रेमीको सुगन्ध त्यही रुमालसँगै हराएको थियो। यस्तै सोचाइको लम्बाई बढ्दै गएपछि उसलाई आफ्नो सौन्दर्यको सोचाइले आफैलाई किचेको अनुभव भयो। सम्झनाका सिर्कनाहरूले मनको कुनामा यसरी सोठ्याए कि प्रत्येक प्रहार उसका लागि पीडादायी भइरह्यो। उसलाई आफूभित्रको विश्वासको हिमाल होचिँदै गएको भान भयो। सबै सुन्दरता धुवाको कालो लप्का र खरानी जस्तो भएर आँखामा देखियो। सोचाइको ऐनामा हेर्दा हेर्दै उसलाई हिजो सुन्दर लागेको उसको प्रेमीको अनुहार बिस्तारै कुरूप र भद्दा लाग्दै गयो। आँखाको नानीमा विगतको सम्झनालाई उसले यसरी हेरी। प्रत्येक साँझ उनीहरू प्राचीन सहर घुम्थे, मक्किन लागेको ऐतिहासिक श्रेणीमा ढेपिएर बसेका हुन्थे। छेवैमा हरियो लेउ लागेको पोखरी थियो। पोखरी छेउमा पहेँलो इँटा छापिएको सफा बाटो थियो। बाटो पुराना घरहरू हुँदै पर्तिर कतै अन्त मोडिएको थियो। उनीहरू बाटो छेउको प्राचीन देवलमा घन्टौँसम्म अडेस लाग्थे। कुनै विदेशी नियोगको सहयोगमा बनेको पार्कमा डुल्थे। हरेक भेटमा उसको प्रेमी उसलाई चुमिरहन्थ्यो र उत्तर आधुनिक जस्तो लाग्ने सोचाइमा भन्थ्यो प्रेम पनि अन्तिम सत्य होइन, मात्रै आकर्षणको चुम्बकीयताले पैदा गरेको भ्रम हो र यो एउटा बाँच्न सिर्जना गरिएको न्यू हो। यदि यति नहुँदो हो त बाँच्ने बहानामा सबै मान्छेले आत्महत्या गरिसकेका हुन्थे, तिमी र मैले पनि, वा एकले अर्कालाई मारिसकेका हुन्थे। यतिखेर सबै मान्छेसँग प्रेम, बिछोड, मृत्यु, घृणा र पूर्व स्मृति जस्ता एक एकवटा बाँच्ने न्यू छन्। त्यसैले वास्तवमा हामी अवास्तविक छौँ। हाम्रो प्रेम अन्तिम सत्य होइन, अन्तिम सत्य असत्य र मृत्यु मात्रै हो। त्यो समयको घडीमा काँटा भएर हल्लिरहेको हुन्छ। हावामा उड्ने धुलोका मसिना चक्का जस्तो हाम्रो अनुभूतिको उडानले यस्तै असत्यहरूलाई न्यू बनाएर बाँच्ने अर्को न्यू पैदा गरिरहेको हुन्छ। त्यतिखेर उच्चौडा फैलिएको नीलो आकाश हेरेर प्रेमीको काखमा पल्टिएकी थिए। उसले प्रेमीको काखमा सुतेर सुनेका नदीको प्रवाह जस्तै यी कुराको वास्ता गरिन। उसलाई यी सबै आधुनिक गद्य कविता जस्तो लाग्यो र त्यो ऐकान्तिक भेटमा उसका कुराप्रति कुनै विवाद गरिन। विवादमा उ सधैँ विफल हुन्थे। विवादमा तर्क गरिरहनुभन्दा प्रेमीको तातो काखमा पल्टिनु संयोग गुणा लाभदायक हो भन्ने उठान्थे र प्रेमीको काखमा पल्टेर रमाइला सपना देख्थे। यस्ता सपना जुन सपनामा सपनाका सबै विशेषताहरू भरिएका हुन्थे। मात्रै उसले प्रेम प्रदर्शन गरिरहे त्यसको प्रमाणमा रूमाल चाटी, रूमाल चाटिएको प्रेम गाढा हुन्छ भन्ने पुरानो विश्वासमा थिए उसको प्रेमी पनि। टाँसिएर फोटो खिचे र सधैँ साथमा फोटो बोकेर हिँडे। उसलाई औधी मनपर्ने उसको त्यो प्रेमीलाई प्रत्येक भेटमा कसिलो शरीरलाई अझ आफूमा कसी अँगालो हालेर जुङ्गाले नढाकेका राता ओठमा चुम्बन वर्षा गरी गहुँगोरो गालामा मुही खाई आँखामा आँखा जोडेर हेरी कैयौंपल्ट बलिष्ठ पाखुराहरू झड्काएर आफूतिर ताने केही नबिलेका औँलाहरूलाई खेलाइरहे। विगतको ऐनामा आफूलाई हेरिरहँदा अँध्यारोसँगै बढ्दै जाने डर र त्रास जस्तै उसको मनमा कुराका श्रृङ्खलाहरू बढिरहे। उसले मानवीय भावना, गरिमा, प्रेम, कसैको कसैसँगको गहिरो सम्बन्ध सबै विस्तारै दमिलिँदै गएको अनुभव गरी अझ प्रेमको कुनै निर्दिष्ट गन्तव्य नहुँदो रहेछ भन्ने उसलाई लाग्यो। के बिहे मात्र प्रेमको निर्दिष्ट गन्तव्य हो? कल्पनाको क्षितिजको गजबार भाँचेर उसले आफैलाई सोधी, होइन भने आफ्नो जीवनभन्दा प्रिय सम्बन्ध नाग्नै नसक्ने पहाड र तर्नै नसक्ने समुद्र जस्तो भएर किन टुट्यो? किन हरायो प्रेमको चिनो निलो रुमाल? रुमाल हराउनु र सम्बन्ध टुक्रिनु एकैसाथ किन भयो? ऊ अनुत्तरित भई उसले प्रेमको चिनो हराइसकेको रुमाल सम्झे र रुमाल सम्झिँदै उसले अतीतका चोक्टाहरू स्मृतिमा नचाइरहे। जेठको उखरमाउलो गर्मीको त्यो दिन उनीहरू टेकेको दोभानमा थिए। चुन पोतेको त्यहाँको पुरानो देवलको रङ मान्छेको समवेदना र सभ्यता जस्तै पत्र पत्र भएर उक्किँदै गएको थियो। मैरो बागमतीलाई बग्ने हतारो थिएन, अल्छीलाग्दो गरी बगिरहेथ्यो। एउटाको देब्रे हातमा अर्कोको दाहिने हात घुसारेर उनीहरू त्यो किनार किनार हिँडेका थिए। पारीको हरियो चौर र खुला आकाशको रङ त एकै थिएन, तर वारी बसेर उनीहरूले पर देखिने पुल, उडिरहेका गिद्ध र काकका बथानहरूलाई एकनाश निहालेका थिए। बतासको झोक्काले बिगारेको कपाललाई औँलाको काइयो बनाएर बेला बेला सम्झाइरहन्थे। जलवायु परिवर्तनको असरले हुनुपर्छ, खुला आकाशमा उत्तरतिरबाट केही राता बादल आएर धुम्म भएको थियो र एक्कासी पानी परेको थियो। खोला किनारको देवलको खोपीमा चेपिएर उनीहरू दर्केको पानीबाट ओतिए र एकनाश खोलामा परेका पानीका थोपाहरू हेरिरहे। उनीहरूको मनमा चाहिँ पानीका फोका फुटे जस्तै अनेक तरङ्ग आउने र फुट्ने गरिरहेका थिए। ऊ पिङ्क कलरको कुर्थामा थिए। उसले यसको सौन्दर्य निकै खुलेको थियो। प्रेमको प्रेमी घिउ कलरको सर्ट र त्यही कलरको प्यान्टमा आएको थियो। गहुँगोरो ऊ पनि निकै ह्यान्डसम देखेको थियो। चोइचेको इँटाको टोक्राले ओत लिएर बसेको ठाउँमा बिना सल्लाह सक्तु छिटो छिटो भुइँमा एकअर्काको नाम कोरेका थिए अनि एकअर्कालाई हेरेर लजाएका थिए र फेरि एकअर्काको हत्केलामा नामको वर्णको पहिलो अक्षर लेखेका थिए। हत्केलामा निबले कोर्दा काउकुती लागेर उसले असहज महसुस गरेकी थिए। दुवैले एकअर्काको हत्केलाका किरमिर रेखाहरूमा सुखको भविष्य कुदेको जिन्दगीको चित्र देखेका थिए। आकर्षक गोला आँखाबाट लगपतिएर गालामा लागेको काजले दाग उसको आफ्नो निलो रुमालले पोछिदिएपछि पुरुष स्पर्शले उसका गुलाबी कालाहरू अझ गुलाबी गुलाबी भएका थिए। कतिसम्म भने अनुहारका मसिना छिर्के दाग पनि प्रष्ट देखिएको थियो। हल्का लिपस्टिकले केस्रा परेका ओठमा ऊ अझ सुन्दर देखेकी थिए। पानी थामिएको थियो, आकाश उग्रिँदै थियो, तर ढल्किँदो दिनसँगै ऊ बिस्तारै उदास हुँदै थिए। बिस्तारै हिँडेको अजिङ्गर जस्तो नदी किनारको श्रेणीमा उसले दाहिनेपट्टि टेपिँदै भनेकी थिए, म किन तिमीलाई बिर्सनै नसक्ने भएको छु? किन यति धेरै सम्झिन्छु र आफूलाई भन्दा तिमीलाई बढी माया गर्न थालेको छु? मलाई जन्मदिने मेरो आमाको भन्दा बढी तिम्रो माया लाग्छ। चमकदार हिरा जडित चाँदीको औँठीले अझ खेरिलो देखिएका उसका गोरा औँलाहरू चुमेपछि ऊ बोलेको थियो, प्रेमको भ्रम यहीँबाट सुरु हुन्छ, जस्तो फूल फुल्नु अघि कोपिलामा हुन्छ। कोपिला सधैँ फूलभन्दा म सुन्दर छु भन्ने भ्रममा फुलिरहेको हुन्छ। कोपिला फूल र प्रेमको भाषा एकै हुन्छ। केही नभनेर पनि फूल बोलिरहेको हुन्छ, मुस्काइरहेको हुन्छ। केही नभनेर पनि प्रेममा धेरै भइरहेको हुन्छ। तिमीले कहिले नसोच्नु यो प्रेम सागरभन्दा पनि गहिरो हुन्छ, वा कहिले नठान्नु यो उदास बगर जस्तो हुन्छ। जिन्दगीलाई आफ्नै आँखाको ऐनामा हेर्नु र सोच्नु कुनै दिन यो सगर जस्तो चौडा मनमा प्रेम गर्न एक चिम्टी ठाउँ पनि बाँकी नरहन सक्छ। आफूलाई औधी मन परेको कुनै चिज क्षणभरमै कुरूप लाग्न पनि सक्छ। शास्त्रीय शैलीको जवाफ उसले कम बुझी। तर म त्यस्तो भ्रममा छु जस्तो लाग्दैन, म एकदम ठिक छु। मलाई मेरो मनले भनिरहेछ म साँच्चै प्रेमको दहमा बिस्तारै डुब्दैछु, अब जीवन जीवन जस्तो लाग्न थालेको छ, तिमी छौ भन्ने लाग्छ र केही गर्ने उत्साह पैदा भइरहेछ। अब मसँग निराशाका कुनै राहटाहरू बाँकी छैनन्। उसले एकनासमा ढेपिएर भनेर उसका डालाहरूमा आफ्ना कोमल हत्केला नचाई एकअर्काको अनुहारमा मलिन भएर दुवैले हेरे। तिमीलाई त्यस्तो लाग्नु पनि बेठिक होइन, प्रेम सद्भाव हो, यो सारा अस्तित्वप्रतिको प्रेम करुणा हो। यदि त्यसमा दुःखी हुने हो भने त्योभन्दा माथि दुःखी हुने कुनै ठाउँ हुँदैन। प्रेममा यस्तै हुन्छ, जीवन र खुसी, पीडा र आँसु पनि मगमगाउँछ थुप्रै परसम्म, त्यो क्षितिजभन्दा पनि परसम्म, त्यसको सुवास मगमगाइरहन्छ। उसले यति भन्यो र उसको चाक्लो निधारमा एक चुम्बन गर्यो। त्यसपछि उसले फेरि अर्को प्रश्न गरिन, बरु त्यसप्रति ऊप्रतिको स्नेह झन बढेको महसुस गरी। साँझ अबेरसम्म उनीहरू त्यो किनारमा घुमेर आँखाले भ्याएसम्म देखिने परको पहाड़लाई हेरिरहे। उसले आफ्नो प्रेम त्यहीँसम्म फैलिएको छ भने ठानी। लोड सेडिङ थिएन, शहरमा विस्तार बत्तीहरू बल्न थालेपछि उनीहरू त्यहाँबाट कच्ची सड़क हिँड्दै पछाडि भैरवको मन्दिर पुगेका थिए। उसको पाखुरा आफूतिर तान्दै कुममा टाउको अड्याएर उल्लसक लसक हिँडिरहेकी थिए। उनीहरूले घुमेर मन्दिर दर्शन गरेका थिए। त्यही दिन मन्दिरमा उसले आफ्नो खल्तीको निलो चाक्लो रुमाल उसको हातमा राखिदिएको थियो र गालाहरूमा ओठको ल्याप्चे लगाइदिएर भनेको थियो, राख यो रुमाल, अब मेरो गन्ध रुमालमा बेरिएर सधैँ तिमीसँगै रहन आएको छ। जहिलेसम्म हामी विधिवत एक हुँदैनौ तिमीले यो रुमाल सम्हालेर राख्नु। रुमाल साट्नु प्रेमको सबैभन्दा नजिकको प्रतीक हो, त्यसमा प्रेमीको सुगन्ध बसाउँछ। रुमालको सुगन्धले दिलाउने यादले प्रेमको समर्पण बढाउँछ र प्रेम अझ उचाइमा पुग्छ। जब साटिएको रुमाल हराउँछ त्यसपछि त्यो प्रेम आफै खिँदै जान्छ, सम्बन्धका चकिला रेखाहरू क्रमशः मेटिँदै जान्छन् र अन्ततः बिन्दु समेत नदेखिने गरी त्यो बेलाउँछ। सम्झिनु, साटिएको रुमाल हराउनु प्रेममा असफलताको संकेत र अपशकुन हो। केही नबोली उसले त्यो रुमाल आफ्नो काले हाते ब्यागमा राखेकी थिए र आफ्नो रातो रुमाल पट्याएर उसको हातमा राखिदिएकी थिए। नबोलेर दुवैले दुवैलाई हेरेका थिए। त्यहाँबाट माथि टेकुको मूल सडकसम्म आउँदा झण्डै झुन्डिए जसरी नै ऊ उसको जिउमा टेपिएकी थिए। त्यसपछिका दिनहरूमा पनि उनीहरू बंगलामुखी, दक्षिणकाली, सूर्यविनायक, स्वयम्भू, पशुपति डुलेका थिए। मन्दिरभित्रै बसेर दर्शन त गरेनन् तर मनमा नै दुवैले एकअर्काको हुने बाचा गरे। तर ठिक उसले भने जस्तै भयो, मैले रुमाल हराएपछि सम्बन्धका चहकिला रेखाहरू क्रमशः मेटिँदै गए। काठमाडौँको भीडभाड बसमा कार्यालयबाट घर फर्किँदै गर्दा हराएको रुमालको स्मृतिमा उसले आफूलाई फर्काई। कुनै दिन यस्तो थियो, उसलाई नसम्झी गाँस गलाबाट छिर्दैन थियो। एक झल्को उसको तस्विर नहेरी न निन्द्रा पर्थ्यो न सपना सम्भव थियो। उसको माया नै आफ्नो जीवनको माया थियो र वास्तविक जीवन जस्तो लाग्थ्यो। तर त्यो प्रेमको पर्खाल आज कसरी गर्ल्याममा डल्यो। म बिस्तार हराएको रुमाल बिर्सिँदैछु, रुमाल साटेको मान्छेको यादलाई घटाउँदैछु। त्यो क्षितिजभन्दा पनि परसम्म फैलिएको ठानेको मेरो प्रेम किन यसरी खुम्चेर गयो। रुमाल साटेको त्यो सपनाको राजकुमार जस्तो मान्छे मेरो प्रेम लत्याएर कुन संसारमा विपत्त पायो होला। रुमाल हराएपछि उसले रुमाल हराएपछि सलले आँसु पुस्दै रहेको सम्झी। उसको प्रेमीले रुमाल दिँदै मन्दिर अघि भनेको रुमाल हराएपछि सम्बन्धको चहकिलो रेखा पनि बिस्तारै मेटिँदै जान्छ भन्ने कुरा मनमा आइरहेको थियो, जसले गर्दा ऊ मनमा नै बढी पिरोलिएकी थिए। कहिले उसले आफ्नो प्रेमीलाई रुमाल हराएको कुरा बताइन, सायद त्यो संजोग मात्रै थियो वा वास्तविकता। रुमाल हराएपछि उसको शंका सत्यमा बद्लिँदै गएको थियो। त्यसपछि बिना कारण बिस्तार उनीहरूको भेट पातलिएको थियो, सम्बन्धको गाढा रेखा फिक्का भन्दै गएको थियो। उसले आफ्नो प्रेम बिस्तार अतीतको दुखान्त घटनामा बद्लिँदै गएको महसुस गर्दै गएकी थिए। आध्यात्मिक चिन्तनबाट पर रहेको उसको उत्तर आधुनिक जस्तो लाग्ने प्रेमीले भनेको शास्त्रीय र आध्यात्मिक जस्तो कुरा कसरी ठ्याक्कै उसको जीवनमा मेल खायो, ऊ प्रत्येक एकान्तमा सोचिरहन्थे। उस्तै मांसपिण्डको मुटुमा बग्ने प्रेमको अनुभव र स्वादमा किन अन्तर हुन्छ उसले बुझ्न सकिन। उसले प्रेम गरेको समय क्षणिक भावुकता थियो वा शारीरिक सुन्दरताको आकर्षण मात्रै वा मानवीय सम्वेदना, केही खोट्याउन सकिन। यो प्रेमको आरम्भ कसले गर्यो होला भन्ने प्रश्नको जवाफ उसले आफूभित्र पाइन र प्रश्नलाई मनमा खेलाइराखी। तर प्रेमले दिएको बिछोडको पीड़ा र दुःखले कठोर र आँटिलो बनाइरहेको उसले अनुभव गरी। उसले हिँडिरहेका प्रत्येक प्रेमी मान्छेहरू कसैको भविष्य छैन भन्ठानी, प्रत्येक मान्छेसँग विगत मात्र छ, वर्तमान र भविष्य प्रष्ट छैन भन्ने उसलाई लाग्यो। उसले आगतको असुहाउँदी र स्वरूपलाई हेर्न खोजी तर सकिन। यस्तै कुरा मनमा खेलाउँदै गएपछि आफूले औधी माया गरेको मानवीय सम्वेदना नित्रिएको आफ्नो प्रेमीलाई सम्झिँदा रक्तचाप बढ्ला जस्तो हुने आफ्नो समस्या केही कम भएको उसले महसुस गरे। उसलाई लाग्यो निर्भयता मात्रै मान्छेको जीवनको मृत्युसँगको विजय हो, प्रेमसँग हार पनि मान्छे मृत्यु जितेर बसिरहेको हुन्छ र बस्नुपर्छ, तर भयुक्त हुनुहुनु नै जीवनको सुरक्षा होइन भन्ने पनि उसले ठाने। जीवन असुरक्षित छ र त सुन्दर छ, प्रेम जीवनभन्दा पनि असुरक्षित र सुन्दर रहेछ भन्ने उसलाई लाग्यो। प्रत्येकको मनमा भएको घाउ दुख्नेले मात्र अनुभव गर्न सक्छ, नदुख्नेले अनुमान मात्र गर्ने हो। उसले मनमा नै विचार गरी, जन्म भेट प्रेम बिछोड मृत्यु अचानक हुने रहेछ, यसबाट उत्पन्न हुने प्रत्येक पीड़ामा मान्छे मन दुखाएर बस्छ, सायद मान्छे मन दुख्छ भन्ने जान्दा जान्दै यी कुरा आलिरहेको हुन्छ। हेर्नेले देखेका प्रत्येक कुरालाई सत्य ठानेर अनुमान गरिदिन्छ। मेरो हुन नसकेको प्रिय मान्छे, हो तिमीले भनेको सही रहेछ, देखेको मात्र सत्य ठान्नु मूर्खता रहेछ, र त्यो मूर्खता सबैभन्दा ठूलो भूल रहेछ। जीवन पहिरो झरिरहने भित्तु जस्तो रहेछ, जहाँ पानी पर्दा पर्दै वा पानी रहेर घाम लागे पनि पहिरो जाने सम्भावना उत्तिकै रहेछ। जीवनको अन्तिम सत्य मृत्यु मात्र रहेछ। मलाई अहिले लागिरहेको छ मृत्यु जीवनको द्वार हो, र जीवन हुनुको पहिलो पहिचान पनि मृत्यु भएन भने जीवन जीवन जस्तो हुँदैन। बिछोडिनु प्रेमको मृत्यु हुनु रहेछ, र बिछोडिनु पनि प्रेम हुनुको अन्तिम खास पहिचान रहेछ। मानौ घोप्टो परेर बसेको त्यो निलो आकाश हेर्दै मैले तिम्रो काखमा पल्टेर सुनेका प्रत्येक कुरालाई माने, जो नदीको छाल जस्तो भएर अहिले पनि मेरो मस्तिष्कको भित्तासम्म तरङ्गिरहन्छ। उसँग अब त्यो रुमाल थिएन, र झझलको बाहेक रुमालसँगै आउने प्रेमीको हरफ पनि थिएन। पुल नजिकै पुगेका पाइला रोकेर रङ खोइलिसकेको पुरानो चौतारो जस्तोमा उटक्क अडी बगेको खोलालाई पश्चिम पारेर अस्ताउँदो सूर्यलाई हेरी। अस्ताउन लागेको सूर्य हल्का खरानी टाँसिएको आगोको भरभराउँदो कोइला जस्तो भएर क्षितिजको पहाड़बाट आफूलाई बिलाउँदै थियो। नजिकैको रूखको काबबाट छिरेर आएको त्यसको तीखो किरण पनि बिस्तारै सूर्यसँगै बिलाउँदै गएको उसले हेरिरहे। अब अघि सड़कमा देखेका रूखका छायाहरू क्रमशः झन लामा लामा बद्दा र छाया नै नछुट्टिने गरी काला बन्दै थिए, र उसको सोचको निलो दह चाहिँ बिस्तारै घट्दै थियो। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन अनमोल मणिको कथा निलो रुमाल हराएपछिको वाचन हो। यो वाचनसँगै आजका नेपाली कथाबाट हामीले सुनेका केही कथाहरूको वाचनसँगै आजलाई बिदा चाहन्छौ। अर्को शुक्रबार अर्को कुनै गद्दी लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रृंखलामा नगेन्द्र नेउपानेको उपन्यास दरबार बाहिरकी महारानीको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।